यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। तथ्य र प्रमाणमा आधारित रहेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। संचार तथा सूचना प्रविधि मन्त्रालयद्वारा राष्ट्रिय आर्टिफिशियल इन्टेलिजेन्स नीति 2081 को मस्यौदा तयार। उद्यमशीलताको विकास र सार्वजनिक सेवामा सुधार गर्नु नीतिको मुख्य उद्देश्य। भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाको बहुमत। र चर्च बोइज युनाइटेडलाई पराजित गर्दै बुढा सुब्बा गोल्ड कपको उपाधि न्यूरो टीम एनआरटीलाई। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाण र तथ्यमा आधारित रहेर कुनै पनि घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ। नेपाल पुलिस क्लब परिसर काठमाण्डौमा नवनिर्मित द ब्लू पेभिलियन भवनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको दबाव र भन्सुनमा नपरेर प्रमाण र तथ्यमा आधारित न्यायसंगत अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले देश र जनताको हितलाई केन्द्रमा राखेर प्रहरीले काम गर्नुपर्नेमा जोड़ दिनुभयो। मुलुकमा शान्ति सुव्यवस्था कायमका साथै राष्ट्रिय हित र एकतालाई ध्यान दिएर अझ प्रभावकारी रूपमा काम गर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो। कार्यक्रममा गृहमन्त्री रमेश लेखकले स्रोत साधन र कानूनी सुधार गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकूल बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो। गृहमन्त्री लेखकले नेपाल प्रहरी ऐन सम्बन्धी विधेयकमा सेवा प्रवेश र निवृत्तको विषय निश्चित गरिएको उल्लेख गर्नुहुँदै विधेयकमा भएका प्रावधानबारे प्रहरी अधिकारी एवं अन्य सरोकारवालाहरूबाट आवश्यक सुझाव प्राप्त भए त्यसलाई समेट्न सकिने बताउनुभयो। गृहमन्त्री लेखकले संघीय संसदमा विचाराधीन रहेको नागरिकता सम्बन्धी विधेयक छिट्टै पारित हुने र संसदको चालू अधिवेशनमा नै अध्यागमन सम्बन्धी ऐन संशोधनको प्रस्ताव, निर्वाचन सम्बन्धी ऐन, जग्गा प्राप्ति सम्बन्धी कानून संशोधनको काम समेत अगाडि बढ़ने विश्वास व्यक्त गर्नुभयो। 2077 साल जेठ 11 गते शिलान्यास भएको नेपाल प्रहरीको सो प्याभिलियन 75,87,00,000 रूपियाँमा निर्माण सम्पन्न भएको नेपाल प्रहरीले जनाएको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरले नेपाल प्रहरीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषका लागि 74,00,000 रूपियाँको चेक पनि हस्तान्तरण गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयले देशमा कृत्रिम बौद्धिकताको व्यवस्थित विकास र प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित राष्ट्रिय आर्टिफिशियल इन्टेलिजेन्स नीति 2081 को मस्यौदा तयार पारेको छ। मस्यौदा नीतिमा मन्त्रालयले सुझाव पनि माग गरेको छ। मस्यौदाको मुख्य लक्ष्य नव प्रवर्तन र उद्यमशीलताको प्रवर्धन, विद्यमान संरचनाको सबलीकरण एवं क्षेत्रगत समन्वय मार्फत कुल ग्राहस्थ उत्पादनमा एआई क्षेत्रको योगदान बढ़ाउनु रहेको मस्यौदामा उल्लेख छ। मस्यौदामा एआई प्रविधिको सुरक्षित प्रयोगका लागि नियमन र अनुगमन गर्ने व्यवस्था गरिएको छ। सुरक्षित एआई इकोसिस्टम निर्माण, डिजिटल पूर्वाधार विकास, डाटा व्यवस्थापन, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन, जनशक्ति विकास र सार्वजनिक सेवामा सुधार लगायतका विषय समेत मस्यौदा नीतिमा समेटिएका छनृ नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले थारू कला सिप र संस्कृतिको प्रवर्धन गर्नुपर्ने बताउनु भएको छ। अन्तरप्रदेश स्तरीय सांस्कृतिक सम्मेलन एवं मटावा बरघर भलमनसा अधिवेशनको आज उद्घाटन गर्नुहुँदै वहाँले थारू समुदाय कला सिप संस्कृतिमा धनी भए तापनि त्यसको बजारीकरण र प्रवर्धन हुन नसक्दा युवा पुस्ता माझ पुग्न नसकेको बताउनुभयो। सभापति देउवाले थारू समुदायका लागि आरक्षणको आवश्यकता रहेको चर्चा गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि उत्पादनमा वृद्धिसँगै कृषिमा आधारित औद्योगिकीकरणको नीति अवलम्बन गरिनुपर्नेमा जोड़ दिनुभएको छ। अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रको केन्द्रीय समितिको आज आयोजित तेस्रो पूर्ण बैठकमा वहाँले स्थानीय तहदेखि नै कृषि उत्पादनमा औद्योगिकीकरणको बाटो समात्नुपर्ने बताउनुभयो। खानेपानी मन्त्रालयमा आज बिहान आग लागि हुँदा करिब 50 लाख बराबरको क्षति भएको छ। खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप कम्प्यूटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटर लगायत सामग्री जलेका छन्। आगलागीबाट मन्त्रीको कार्यकक्षमा 40 देखि 50 लाख रूपियाँसम्मको क्षति भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले आज खानेपानी मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका महत्वपूर्ण कागजातमा कुनै क्षति नभएको बताउनु भएको छ। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले जनकपुर धामको पिराडी चोकमा अवैध ढंगले संचालनमा रहेको मुस्कान अस्पताल बन्द गर्नका लागि निर्देशन दिनुभएको छ। मुख्यमन्त्री सिंहले अवैध ढंगले संचालनमा रहेको मुस्कान अस्पतालमा बिरामीको उपचारमा गम्भीर लापरवाही गरेको खबर सार्वजनिक भएपछि गैराती अस्पतालको अनुगमन गरेर अस्पतालमा उपचारमा रहनुभएका बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्नका लागि निर्देशन दिनुभयो। सिंहले आज अस्पतालमा तालचा लगाएर सरकारलाई साँचो बुझाउन सो अस्पतालका संचालकलाई निर्देशन दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। काठमाडौँ महानगरपालिकाले फोहोर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि 6 क्षेत्र निर्धारण गरेको छ। फोहोर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउनका लागि नयाँ व्यवस्था गर्न लागि कामपा वातावरण व्यवस्थापन विभागले जनाएको छ। वातावरण विभागका प्रमुख सरिता राईका अनुसार 6 क्षेत्रमा 1-1 ट्रान्सफर स्टेशन तयार गरी उक्त स्थानबाट फोहोरको अन्तिम व्यवस्थापनका लागि ल्याण्डफिल साइट बन्चरे डाँडा लगिनेछ। स्रोतमा नै वर्गीकरण गरिएको फोहोर मात्रै व्यवस्थापन गरिने प्रमुख राईले जानकारी दिनुभयो। त्रिमूर्ति निकेतनले 18 त्रिमूर्ति दिवस एवं नाट्य सम्राट बालकृष्ण समको 123 जयन्तीका अवसर पारेर 4 त्रिमूर्ति निकेतनका विविध विधाका 2080 सालका पुरस्कार र सम्मान प्रदान गरेको छ। निकेतनले रामबाबु सुवेदीलाई लेखनाथ काव्य पुरस्कार, प्राध्यापक डाक्टर सावित्री कक्षपतिलाई बालकृष्ण सम पुरस्कार र प्राध्यापक डाक्टर बेन्जु शर्मालाई देवकोटा काव्य पुरस्कार प्रदान गरेको हो। ताम्रपत्रका साथै तीनै पुरस्कारका राशि जनही 1-1 लाख रूपियाँ रहेको छ। चेतना संरक्षण प्रतिष्ठान विराटनगरले नेपाली साहित्य, संस्कृति, कला, पत्रकारिता लगायत आधा दर्जन विधाका पुरस्कार प्रदान गरेको छ। प्रतिष्ठानको 20 वार्षिकोत्सवको उपलक्ष्यमा आज विराटनगरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राणा मगरलाई ओम प्रकाश गोयल समाजसेवा चेतना पुरस्कार प्रदान गरिएको छ। यसै गरी 1,01,000 राशिको जगत बन्धु श्रीमती अञ्जु कार्की चेतना पुरस्कार सोमराज कट्टेललाई प्रदान गरियो। अब अन्तर्राष्ट्रिय समाचार। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी भाजपाले राजधानी दिल्लीमा 27 वर्षपछि आफ्नो सरकार बनाउने भएको छ। दिल्ली विधानसभा निर्वाचनमा बहुमत हासिल गरेसँगै भाजपाले सन् 1998 पछि दिल्लीमा सरकार बनाउने अवसर पाएको हो। दिल्लीको 70 सदस्यीय विधानसभामा भाजपाले 48 सीटमा जीत हासिल गरेको छ भने सन् 2013 यता दिल्ली सरकारको नेतृत्व गरिरहेको अरविन्द केजरीवालको आम आदमी पार्टी आपले 22 सीट जितेको छ। विधानसभाको चुनावमा 35 भन्दा बढ़ी सीट जित्ने पार्टीले दिल्लीमा नयाँ सरकार गठन गर्न पाउनेछ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदीले दिल्लीको विकासका लागि कुनै कसर बाँकी नराखिने बताउनुभयो। आपका नेता तथा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल भाजपाका उम्मेद्वार प्रवेश वर्मासँग 3,000 भन्दा बढ़ी मतान्तरले पराजित हुनुभयो। आपका नेता केजरीवालले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्नुहुँदै चुनावमा आफ्नो हार स्वीकार गर्नुभएको छ। हमासले आज थप 3 इजरायली बन्दकलाई रिहा गरेको छ। बदलामा इजरायलले विभिन्न समयमा पक्राउ गरी इजरायली जेलमा राख्दै आएका 183 कैदीलाई रिहा गरेको छ। आज रिहा भएका 3 इजरायली बन्दकहरू 56 वर्षीय ओहाद बेन अमी, 52 वर्षीय एली साराबी र 34 वर्षीय या लेबी रहेका छन्। 3 इजरायली बन्दक रिहा भएसँगै इजरायलले आज नै थप 183 जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको हो। सन् 2023 अक्टोबर 7 दक्षिणी इजरायलमा हमासले आक्रमण गरी करिब 1200 जनाको हत्या र 200 जनाको अपहरण गरेपछि इजरायल गाजा बीच द्वन्द्व शुरू भएको थियो। करिब 14 महिनाको युद्धका क्रममा 61709 प्यालेस्टाइनीले ज्यान गुमाएका छन् भने 111638 जना घाइते भएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको पुष मसान्तसम्म प्रदेश सरकारहरूको बजेट खर्च निराशाजनक भएको देखिएको छ। सरकारले सार्वजनिक गरेको अर्धवार्षिक बजेट मूल्याङ्कन प्रतिवेदन अनुसार हालसम्म प्रदेशको बजेट खर्च लक्ष्यको 16.18% मात्रै भएको छ। कुल 2,78,69,24,00,00,000 बजेट ल्याएका प्रदेश सरकारहरूले गत पुष मसान्तसम्ममा 45,09,38,00,000,00 बराबर मात्रै खर्च गरेका छन्। मध्य प्रदेशको बजेट खर्च सबैभन्दा कमजोर देखिएको छ। तुलनात्मक रूपमा कोशी प्रदेशको बजेट खर्च सबैभन्दा राम्रो देखिएको छ। पुष मसान्तसम्म कोशी प्रदेशले 24.85% बजेट खर्च गरेको छ। खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका छिता पोखरीका किसानहरूले बाँझो जग्गा खनेर सामूहिक आलु खेती शुरू गरेका छन्। स्थानीय मिलिजुली कृषक समूहले आहाल टारको 60 रोपनी बाँझो जग्गा बिराएर सामूहिक आलु खेती गरेका हुन्। 15,000 रूपियाँमा जग्गा भाडामा लिएर बिराएर आलु खेती शुरू गरेको मिलिजुली कृषक समूहका अध्यक्ष गजेन्द्र राईले बताउनुभयो। सामूहिक आलु खेती गर्न संघीय सरकारले 15,00,000 बजेट उपलब्ध गराएको छ। यो वर्ष कम्तीमा 100 मुरी आलुको बिउ रोप्ने योजना बनाएको वडाका वडाध्यक्ष मिलन राईले जानकारी दिनुभयो। यस वर्ष नवलपरासी बर्दघाट सुस्ता पूर्वमा किसानहरूले विभिन्न 25 कृषक समूह निर्माण गरी व्यावसायिक प्याज खेती गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई नवलपुरले व्यावसायिक प्याज खेतीका लागि कार्यक्रम सञ्चालन गरेपछि किसानहरू प्याज खेतीमा जुटेका हुन्। परियोजना कार्यान्वयन इकाई नवलपुरका प्रमुख अनिल कुमार सिंहले जिल्लामा 20 बिघा जमिनमा प्याज खेती गरिएको जानकारी दिनुभयो। कैलालीको धनगढ़ीमा प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला एवं प्रदर्शनी शनिबारबाट शुरू भएको छ। प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला माघ 30 गतेसम्म सञ्चालन हुनेछ। मेलामा सुदूरपश्चिम प्रदेशका 9 जिल्लाका कृषिजन्य उत्पादन, पशुपन्छी तथा मत्स्यजन्य वस्तुहरू, आधुनिक कृषि प्रविधिहरू, घरेलु उद्योगका उत्पादनहरू प्रदर्शनमा राखिएको छ। मेलाको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कृषि तथा पशुपन्छी क्षेत्रमा लगानी बढ़ाउँदै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
चर्च बोइज युनाइटेडलाई पराजित गर्दै न्युरो टीम एनआरटीले 25 संस्करणको बुढासुब्बा गोल्ड कप फुटबलको उपाधि हात पारेको छ। धरान रंगशालामा शनिबार सम्पन्न फाइनलमा एनआरटीले चर्च बोइजलाई 2-1 गोलले पराजित गर्दै उपाधि हात पारेको हो। एनआरटीका लागि दुवै गोल हर्ने अडुसे पोकोले गरे। यस्तै चर्च बोइजका अनन्त तामाङले 1 गोल गरे पनि जितका लागि पर्याप्त हुन सकेन। उपाधि विजेता एनआरटीले 10,00,000 र उपविजेता चर्च बोइजले 5,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्। विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी 24 संस्करणको आहारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनल प्रवेश गरेको छ। पोखरा रंगशाला फुटबल मैदानमा शनिबार सम्पन्न पहिलो क्वार्टर फाइनलमा पुलिसले पाउना टोली बेलायतको ब्रिगेड बोइज क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। पुलिसको जितमा विवेक पाण्डे र राम बाजीले 1-1 गोलको योगदान दिए। खेलको 28 मिनटमा पाण्डेले पुलिसलाई 1 गोलको अग्रता दिलाए भने 40 मिनटमा वाजीले 1 गोल थप्दै जित सुनिश्चित गरेका हुन्। पाउना टोली ब्रिगेड बोइज क्लबले गोलका केही अवसर सृजना गरे पनि त्यसलाई सदुपयोग भने गर्न सकेन। शनिबारको खेलमा पुलिसका राम वाजी म्यान अफ दि म्याच घोषित भए। आइतबार हुने दोस्रो क्वार्टर फाइनलमा 3-स्टार क्लब र मच्छिन्द्र क्लब प्रतिस्पर्धा गर्ने हाम्रा कास्की संवाददाता दिनानाथ बरालले जनाएका छन्। समूह बीमा रहेको मच्छिन्द्र क्लबले विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई पराजित गरी क्वार्टर फाइनलमा यात्रा बनाउँदा 3-स्टारले भने सिधै बाई फाएर क्वार्टर फाइनलको यात्रा तय गरेको हो।
अब मौसम आगामी 24 घण्टामा कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै बिहानी पख तराईका भागहरूमा हुस्सू कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तथ्य र प्रमाणमा आधारित रहेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। संचार तथा सूचना प्रविधि मन्त्रालयद्वारा राष्ट्रिय आर्टिफिशियल इन्टेलिजेन्स नीति 2081 को मस्यौदा तयार। उद्यमशीलताको विकास र सार्वजनिक सेवामा सुधार गर्नु नीतिको मुख्य उद्देश्य। भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाको बहुमत। र चर्च बोइज युनाइटेडलाई पराजित गर्दै बुढा सुब्बा गोल्ड कपको उपाधि न्यू रोड टीम एनआरटीलाई। हवस्त, राति 9 बजेको समाचार सकियो, अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।